गाथा, रूप वही, रूप नया।
गाथा में आप सुन रहे हैं अमृतलाल नागर की कहानी हाजी कुल्फी वाला। जागता है खुदा और सोता है आलम, कि रिश्ते में किस्सा है निंदिया का बालम। ये किस्सा है सादा, नहीं है कमाल, न लफ्जों में जादू बयां में जमाल। सुनी कह रहा हूं न देखा है हाल, फिर भी ना शक के उठाएं सवाल। कि किस्से पे लाजिम है सच का असर, कि किस्से में लाजिम है सच का असर, यहीं झूठ भी आके बनता हुनर। छापे का किस्सा को अर्ज करता है कि एक है चौक नखास का इलाका और एक है हाजी मियां बुलाकी कुल्फी वाले। 85-86 बरस की उम्र है, दोहरा थका बदन है, पट्टेदार बाल, गुलमुच्छे और आदाब अर्ज करते हुए उनके हाथ उठाने के अंदाज में वो लखनऊ मिल जाता है जो आम तौर पर अब खुद लखनऊ को ही देखना नसीब नहीं होता। किसी जमाने में हाजी मियां बुलाकी की बर्फ और निमिष खाने के लिए गोंडा, बहराइच, बलरामपुर, कानपुर और दूर दूर से रईस शौकीन गर्मी सर्दी के मौसम में दो बार लखनऊ तशरीफ लाते थे। बुलाकी की बदौलत चार नाचने गाने वालियों, उनके लगवे भगवों और चार किस्म के सौदागरों का भी भला हो जाता था। बुलाकी मियां ने हजारों रुपए पैदा किए, पक्का दो मंजिला मकान बनवाया, दो बार हज कराए, पहले लड़के और फिर लड़की की शादी धूमधाम से की, न लड़की रही न लड़का। 15-20 बरसों के आटे पाटे में हाजी साहब पिस गए। लड़की का गम लड़के के दम पर सह लिया, लड़का भी ऐसा होशियार था कि बाप का नाम दोबाला किया। 17-18 साल हुए, एक दिन राह चलते हार्ट फेल हुआ और चटपट हो गया। अपने पैरों घर से गया था, पराए हाथों उठकर उसकी लाश आई। 1.5 साल तो गम में टूटे बदहवास बैठे रहे, मगर फिर पोतों का मुंह देखकर हाजी बुलाकी मियां ने अपना जी कड़ा किया। सोचा कि घर से निकलकर खाते खाते तो एक दिन कारों का खजाना भी चुक जाता है, फिर मेरे बाद इन बच्चों का क्या होगा। इसलिए हाथ पैर गोद थके ही सही, मगर जब तक चलते हैं तब तक पुराने हुनर से इतने जनों का पेट क्यों ना भरूं। कुल्फियां धोने और दूध वगैरह औटाने भरने के चक्कर में बूढ़ी का ध्यान बटेगा, दुल्हन का वक्त कटेगा, बच्चों के पेट में बहाने से कुछ ना कुछ मेवा भी पहुंचता रहेगा और मेरा भी बाहर निकलना हो जाएगा। इस तरह एक दिन बादाम, पिस्ता, चिरौंजी, इलायची, जाफरान, शक्कर, संतरे, अनारों का सौदा कर लाए, दूध, रबड़ी, बालाई लाए, कुल्फियां धोई, कड़ाव चढ़ाया। 19वीं सदी में उस्तादों की चिलम में भर भर के सीखे हुए हुनर के हाथ रच रच कर दिखलाए। फिर हाजी बुलाकी मियां की तजुर्बेकार बीवी उम्र भर के सदे हाथों से डले में कुल्फियां सजाने बैठी, बर्फ भरकर हांडी हिलाई। तब तक हाजी बुलाकी मियां ने पुराने वक्तों में रईसों, नवाबों और अंग्रेज हिंदुस्तानी हाकिमों से मिले सर्टिफिकेटों का रजिस्टर निकाला। ये चमड़े का रजिस्टर वजीरे ने मरने के कुछ ही दिन पहले कानपुर से 75 रूपये में बनवाया था। हर पुष्ट पर दो सर्टिफिकेट चमड़े के फ्रेम में मढ़ दिए, उनमें ना टूटने वाले कागजी कांच भी जड़े हैं। अब्बा को अपने सर्टिफिकेट बहुत प्यारे हैं, इसलिए वजीरे ये कीमती रजिस्टर बनवा कर लाया था। हाजी उस दिन फूले ना समाये थे, आज उस दिन को रोए, फिर अपने को संभाला, कहीं बूढ़ी ना देख ले। उजला कुर्ता, चूड़ीदार पाजामा और टोपी पहनी, मजदूर को बुलवाया, डला उसके सिर पर लादा और करीब 17-18 बरसों के बाद अल्लाह का नाम लेकर कुल्फियां बेचने निकले। इस बार बूढ़े बूढ़ी दोनों एक दूसरे की आंखों को आंसुओं के हमले से ना बचा सके। पर्दे की ओट में दुल्हन भी रो पड़ी, उसकी सिसकी सुनकर हाजी बुलाकी तेजी से बाहर चले आए। गली से बाहर आकर नखास बाजार में पहली आवाज लगी, कुल्फी, मलाई की बर्फ, गला भर भर आया। दूसरी आवाज में ही बुलाकी मियां ने अपने आप को संभाल लिया। वो इंसान ही क्या जो मुसीबत ना झेल सके। घंटे के हिसाब से एक इक्का तय किया और उम्र भर के बढ़ते हुए बाजार को छोड़कर हजरतगंज, जापलिंग रोड और पंच बंगरियों की तरफ चले। हिंदुस्तान को आजादी बस मिलने वाली ही थी, नया दौर शुरू हो चुका था। एक आला हाकिम जमाना के वालिद बुजुर्गवार का दिया हुआ सर्टिफिकेट भी उनके रजिस्टर में मौजूद था। उन्हीं की कोठी का नंबर पूछते पूछते जा पहुंचे। इक्का कोठी से बाहर ही खड़ा करवाया और रजिस्टर लिए अंदर गए। अर्दली से पूछा तो मालूम हुआ कि साहब पीछे वाले बगीचे में फुर्सत से बैठे हैं। अर्दली को दुआएं दी और कहा कि जरा ये खत हुजूर की खिदमत में पेश कर दो, मेरे बुढ़ापे पे तरस खाओ। अर्दली को रजिस्टर खोलकर दिया और खत पर हाथ रखकर पतला भी दिया। हाकिम जमाना बाप की लिखावट बरसों बाद अचानक देखकर बहुत खुश हुए। रजिस्टर के दूसरे सर्टिफिकेट पढ़ने लगे, फिर बुलाकी मियां को बुलवा लिया। हाजी बुलाकी मियां महज खालिस माल से ही नहीं बल्कि अपनी बातों और अदब कायदे से भी ग्राहकों को खुश करते हैं। हाकिम जमाना, उनकी बेगम साहिबा और दोनों जवान बेटियों के हाथ में तश्तरियां पहुंची नहीं कि हाजी बुलाकी ले उड़े। कुल्फी में हुजूर दूध औटाने और शक्कर मिलाने की ही सिफत होती है। कुल्फी की तारीफ तो तब है जबकि यहां खोली जाए और बनारसी बाग में जाकर खाई जाए। इतनी देर में अगर कुल्फी गल जाए तो फिर हुजूर वो शौकीनों के खाने के काबिल नहीं। और बात सरकार यहीं तक नहीं, कुल्फी जमाने के फेर में अगर इतनी बर्फ डाल दी कि खाने वाले के दांत गले और जुबान ठिठुरी तो फिर हुजूर सिफत क्या रही। आजकल के कुल्फी वाले लखनऊ के पुराने हुनर को नहीं जानते। हमारे उस्ताद ने सिखाया था कि अव्वल तो ये समझो कि कुल्फी में तरावट किस चीज की है, बर्फ की या दूध, मलाई, रबड़ी, फलों, मेवों की। यही तो पकड़ की बात है बेगम साहिबा। अल्लाह आप सबको जीता रखे। माल को हुजूर तरावट इतनी ही देनी चाहिए कि उस पर से मौसम गर्मी का असर हट जाए। अगर दांत गले तो परखैया परखेगा क्या। पढ़ी लिखी लड़कियों और हाकिम आला पर बातों का असर होने लगा। बुलाकी मियां ने लड़कियों की ओर मुखातिब होकर सुनाया, आपके जन्नत नशी दादा जान को खुश करना हर एक के बस की बात ना थी। हुजूर मेरी बात के गवाह होंगे, आपके दादा जान एक बार छोटे लाट साहब के यहां खाना खाने गए थे। वहां मुर्ग मसलन की बड़ी तारीफ हो रही थी। कई और अंग्रेज हाकिम थे, शहर के कुछ रईस नवाब भी थे, सभी लाट साहब के बावर्ची के लाम बांध चले। आपके दादा जान खामोश बैठे रहे। लाट साहब बोले कि नवाब साहब आपने तारीफ नहीं की। आपके दादा जान ने फरमाया कि हुजूर तारीफ के काबिल कोई चीज तो हो। फिर उन्होंने अपने यहां सबको दावत दी। साहबजादियों, मेरी बात के चश्मदीद गवाह हमारे सरकार यहां तशरीफ फरमा है। जहां तक मुझे ध्यान है हुजूर उस वक्त कोई 10-11 साल के रहे होंगे। इसके बाद हाकिम जमाना और उनका खानदान हाजी बुलाकी मियां का अज सरे 9 सरपरस्त हो गया। फिर कोई शानदार कोठी बंगले वाला हाजी बुलाकी की कुल्फियों से महरूम ना रहा। हाजी बुलाकी की कुल्फी और निमिष का शुमार भी लखनऊ के कल्चर में हो गया। विदेशी मेहमानों को लखनऊ आने पर चिकन के कुर्ते, दुपलिया टोपी, रूमाल और साड़ियां, मिट्टी के खिलौने और मशहूर इत्रों के तोहफे तो दिए ही जाते थे। हाजी बुलाकी की कुल्फी या सर्दियों में निमिष भी खिलाई जाने लगी। अंग्रेजी के अखबार वालों ने उनकी तस्वीरें तक छापी। साल भर में हाजी साहब का कारोबार चल निकला, जो पहले की आमदनी के मुकाबले में अब चौथाई भी ना होती थी, क्योंकि इनाम इकराम देने वाले रईस अब नहीं रहे। पर जमाने को देखते हुए हाजी साहब की रोजी सद गई। मुनाफे के लालच में माल निखालिस न किया, इज्जत और नाम पर डटे रहे। धीरे धीरे दो पोतों को हाकिम जमाना की बदौलत मुस्तकिल चपरासियों में भर्ती करवाया। मोहल्ले पड़ोस और रिश्तेदारी के कई लड़कों को छोटे मोटे काम दिलाए। बड़ी इज्जत बढ़ गई। खुदा का शुक्र है बूढ़ी जिंदा है, बहू है, बड़े पोते की बहू है। अल्लाह के फजलो करम से उसके आगे भी दो बच्चे हैं। छोटे पोते की शादी भी पार साल कर दी, मगर वो लड़की बड़ी कल्ले दराज है। सुख चैन के चांद में बस यही एक गहन लग गया है, वरना हाजी बुलाकी अब अपना गम भूल चुके हैं। एक दिन किसी वक्त की नामी नाचने वाली मुश्तरी बाई का आदमी उन्हें बुलाने आया। हाजी दोपहर के वक्त उसके यहां गए। उन्होंने मुश्तरी को बच्ची से जवान और बूढ़ी होते हुए देखा था, उसका जमाना देखा था, रईसों नवाबों के पलक पावड़ों पर चलती थी। अब भी पुरानी लाखों की माया है, मगर जमाना अब तवायफों का नहीं रहा। लड़कियों को बीए एमए पास कराया है, मगर अब गाड़ी आगे नहीं चलती। दरअसल मुश्तरी चाहती है कि दोनों की कहीं शादियां कर दें, यही नामुमकिन लगता है। ہار کر دونوں کو ادب تہذیب سکھائی اور تھوڑی بہت ناچ گانے کی تعلیم بھی دلوا دی ہے۔ کچوٹ لڑکیوں کے جی میں بھی ہے، مشتری کے من میں بھی۔ آج کل سہارنپور کا ایک رئیس زادہ دونوں لڑکیوں کا نیا نیا دوست ہوا ہے۔ اسے شادی کرنے سے اعتراض نہیں، کیونکہ اس کی ماں ایک یورپین نرس تھی جسے اس کے والد نے مسلمان بنا کر اپنی قانونی بیوی بنایا تھا۔ یہ لڑکا جب لکھنؤ آتا ہے تو فلاں فلاں افسر کے گھر مہمان ہوتا ہے، ان کے یہاں حاجی کی نمش کھا چکا ہے، حاجی کو جانتا ہے، مشتری حاجی بلاکی کی باتوں کے کمال کو جانتی ہے۔ باپ کی طرح ان کے پیر پکڑ کر کہا، اس لڑکے کو اپنے شیشے میں اتارنے حاجی صاحب تو بڑا ثواب ہوگا۔ میں جانتی ہوں آئندہ زمانے میں یہ زندگی ان لڑکیوں سے نہ سدے گی، اب اس پیشے میں عزت نہیں رہی، ایک سے پار پاؤں تو دوسری کے ہاتھ پیلے کرنے کا راستہ کھلے۔ حاجی بلاکی مان گئے۔ دوسرے دن شام کو مشتری کے یہاں جا پہنچے، بڑی آبھگت ہوئی، سہارنپوری رئیس زادہ وہاں موجود تھا، دونوں لڑکیاں تو تھیں ہی۔ حاجی نے گلے میں ہاتھ ڈالتے ہوئے کہا، چھوٹے سرکار، کھانا پہننا اور عشق کرنا یوں تو پرندے درندے تک جانتے ہیں، مگر ان میں تمیز رکھنے اور ہزاروں پرتے چھان کر ان کی خوبی اور اصلیت پہچاننے کی قوت اللہ تعالی نے صرف انسان کو ہی عطا فرمائی ہے، وہ بھی ہر ایک کو نصیب نہیں۔ آپ کو اپنے لڑکپن کا حال سناتا ہوں۔ کوئی 16-17 برس کی عمر ہوگی میری، استاد کے ساتھ جایا کرتا تھا، ایک بہت بڑے تعلق دار تھے، لمبا چوڑا ڈیل ڈال گورا سرخابی بدن اور ان کی بڑی بڑی آنکھیں حسین نازنیوں کے لیے چمبک تھیں، اعلی ایرانی خاندان کے پشت در پشت سے پوتوں کے رئیس تھے، مگر عام رئیسوں کی طرح بھولے بھالے نہ تھے، ان کے دو آنکھیں اوپر تھیں تو چار بھیتر تھیں، سب کا راز لے کر کسی کو اپنا راز نہ دیتے تھے، اپنے زمانے کے پکے کھلاڑی تھے سرکار، ہزاروں نے گھیرا انہیں، سینکڑوں نے رجھایا، جال کپے ڈالے، مگر جس طوائف کا میں ذکر کر رہا ہوں وہ اپنے زمانے کی نامی اور حسین تھی، دل میں تمنا رکھ کر بھی اس نے کبھی منہ سے کچھ نہ کہا، نواب صاحب اس کی خدمتوں کو سمجھتے رہے، جب خوب پرکھ لیا تو اسے نہال بھی کر دیا، باقی سب منہ دیکھتے ہی رہ گئیں۔ پھر ایسا بھی وقت آیا کہ نواب صاحب اپنے چچا سے مقدمہ لڑ کر اپنی کل اسٹیٹ ہائی کورٹ میں ہار گئے، تب اس طوائف نے کہا کہ جانے من تم ہو میرے، یہ زیور دولت اور جائیداد میری نہیں ہے، اس سے لندن والی عدالت تک مقدمہ لڑو اور سرخ روئی حاصل کرو۔ یہی ہوا بھی، نواب صاحب پھر مالا مال ہو گئے۔ بعد میں نواب صاحب نے اس طوائف سے پوچھا کہ تم نے مجھ میں ایسا کیا دیکھ لیا جو اوروں کی نظر میں نہ پڑا؟ طوائف بولی، میں نے دیکھا کہ تم اتاولے نہیں بلکہ پارکھی ہو اور انصاف پسند ہو، بس اس کے سوا پھر کچھ دیکھنے کو نہیں رہا۔ اس پر نواب صاحب نے اس سے کہا، سیلاب عشق اب اپنی حد پر ہے، اب میں تمہیں اپنی نوکر طوائف کی حیثیت سے نہیں دیکھ پاتا، تم میری ملکہ ہو۔ باقاعدہ حضور نکاح پڑھا کر اسے اپنے محلوں میں لے گئے۔ تو عشق اسے کہتے ہیں، ہر چیز حضور سمجھداری مانگتی ہے۔ اب کلفیوں کو ہی لے لیجئے، ایک ٹھنڈا ریشہ منہ کی گرمی پاتے ہی پہلے تو کھلے اور پھر دھیرے دھیرے گھلتا جائے، جیوں جیوں گھلے تیوں تیوں مٹھاس بڑھتی جائے، جو خوشبو یا جو مسالے ڈالے ہوں وہ اپنی جگہ پر بولیں۔ یہی مزہ عشق کا بھی ہے سرکار، سرکار کا رتبہ اعلی ہے مگر عمر میں حضور میرے بچوں کے بچے کے برابر ہیں۔ میری باتیں آزما دیکھیے گا۔ حضور پر حاجی کی باتوں کا سرور گھٹنے لگا، حاجی بلا کی کلفیاں کھلاتے چلے، لڑکیوں اور مشتری کی تعریف کرتے چلے، لڑکیاں رتن ہیں مگر خدا کے انصاف سے جس پیشے میں جنم لیا ہے اس میں بیچاریوں کو بے قصور گھٹنا ہوگا، کہاں تو یہ پڑھی لکھی تہذیب یافتہ لڑکیاں اور کہاں آج کے زمانے کا دوزخ۔ حضور یہ مشتری بڑی نیک لڑکی ہے، اس نے اپنا زمانہ دیکھا ہے، مگر میں اس کے منہ پر کہتا ہوں کہ ابھی تو لڑکیوں کا منہ دیکھ کر اس فراق میں ہے کہ ان کی شادیاں ہو جائیں، مگر خدا میری ان بچیوں کو ہر خطرے سے بچائے، محض بات کے طور پر ہی کہہ رہا ہوں کہ بعد میں ہار کر یہی مشتری لڑکیوں سے کہے گی کہ پیشہ کرو، یاروں کو ٹھگو، اور میرے کہے مطابق تم لوگ نہیں کرو گی تو گھر سے نکلو۔ ارے حضور، جھوٹ نہیں کہتا، اپنی لڑکیوں کے حق میں ان نائکاؤں سے بڑھ کر کوئی برا نہیں ہوتا۔ روپیوں کی لوٹ کے پیچھے دیوانی یہ کچھ اور بھی نہیں سوچتی۔ آپ کو ایک قصہ سناتا ہوں غریب پرور۔ ایک نوجوان رئیس تھے، ایک طوائف سے دل مل گیا، اسے نہال کر دیا، مگر نائکا کا پیٹ اتنے سے ہی نہ بھرا۔ ایک اور بوڑھے بھوندو رئیس کو بھی پھنسا لیا۔ لڑکی لاپ کہے گی کہ اماں مجھ سے بے وفائی نہ کراؤ، مگر اماں جھڑک جھڑک دے، کہیں گی کہ ایسا صدا سے ہوتا آیا ہے۔ خیر حضور، ہوتے کرتے ایک دن نوجوان رئیس کو بھی پتا چل گیا۔ وہ چار گنڈوں کو لے کر اس کے کوٹھے پر چڑھایا، طوائف کی ناک کاٹی، بوڑھے کی تون میں کرولی گھپی، بڑا بھویلا، توبہ، تلا مچا۔ خیر قصہ ختم ہوا، مگر بیچاری لڑکی ناک کٹنے کے بعد دینوں دنیا کسی ارتھ کی نہ رہی۔ بتلائیے بھلا اس کا کیا قصور تھا جو یہ سزا پائی؟ یہی نہ کہ طوائف کے گھر پیدا ہوئی تھی، اس لیے اپنے عاشق سے شادی نہ کر سکی، اور اپنی نائکا اما کے بس میں اسے رہنا پڑا۔ میں ایسی سینکڑوں مثالیں دے سکتا ہوں۔ اس بچی کی صورت دیکھ کر ترس آتا ہے۔ اب تو سرکار بھی یہ پیشہ ختم کر رہی ہے، خدا ان پر رحم کرے۔ باتوں کا سلسلہ بڑھاتے رہے اور دو تین روز میں ہی لڑکا راضی ہو گیا۔ مشتری اب حاجی بلاکی کے پاؤں پکڑتی ہے، کہتی ہے دوسری کی بھی شادی کروا دو، تب گھر بیٹھ کر خدا کا نام لینا۔ لیکن اب ایک مشتری کی لڑکیاں ہی نہیں، کئی اور بھی حاجی صاحب سے نئی زندگی مانگتی ہیں۔ حاجی دل ہی دل میں پریشان رہتے ہیں کہ سب کو کہاں پار لگائیں۔ ابھی گاتھا میں آپ نے سنی امرت لال ناگر کی کہانی حاجی کلفی والا، جسے پرستوت کر رہے تھے سمن ویدیہ۔